यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सरकारद्वारा पुनः सिफारिश समिति गठन। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय। नयाँ कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्य नियुक्त। 40% अनुमानित क्षयरोग प्रभावित उपचारको दायरामा नआएकाले क्षय रोगीको खोजी चुनौतीपूर्ण रहेको राष्ट्रिय क्षयरोग केन्द्रद्वारा जानकारी। दाङको साङ्ग्रिला प्लाई उद्योगमा आइतबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेन। र गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा पत्रकार र बालबालिका गरी 65 जनाको मृत्यु।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि पुनः सिफारिश समिति गठन गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्रको नेतृत्वमा सिफारिश समिति गठन गरेको हो। समितिमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, पूर्व महान्यायाधिवक्ता खम्ब बहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य तोकिएका, संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। सिफारिश समिति गठन भएको बढ़ीमा 2 महिनाभित्र दुवै आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिश गर्नुपर्नेछ। यस्तै मन्त्री परिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। हिजो साँझ बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसँगै हिजै साक्यलाई नियुक्त गरेको हो। यसै गरी सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सीईओमा नारद लुइटेललाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले नेपाल राष्ट्र बैंकको गवर्नर छनौटका लागि उप प्रधानमन्त्री एवं अर्थमन्त्रीको नेतृत्वमा सिफारिश समिति गठन गरेको छ। समितिमा पूर्व गवर्नर विजयनाथ भट्टराई र अर्थविद विश्व पौडेल सदस्य रहने निर्णय गरिएको मन्त्री गुरूङले जानकारी दिनुभयो। यही चैत्र 19-23 गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीका देशहरूको प्रयास बिमेस्टेकको 6 शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले सहभागिता जनाउने भएको छ। प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री डाक्टर आरजु राणा लगायत रहने मन्त्री गुरूङले जानकारी दिनुभयो। प्रमुख 3 दलका शीर्ष नेताबीच संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढ़ाउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा रिक्त पदाधिकारीको नाम सिफारिश गर्न पुनः सिफारिश समिति गठन गर्ने सहमति भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा पदाधिकारी सिफारिश गर्ने समिति गठनको प्रक्रिया अघि बढ़ाउन सहमति जुटाएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयो।
आज सम्मान्य प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभयो बमोजिम 3 दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भयो। बैठक शान्ति प्रक्रियाको बाँकी काम अर्थात् सत्य निरूपण तथा बेपत्ता सम्बन्धित आयोग गठन गर्ने विषयसँग गाँसिएको थियो। केही समय अगाडि द्वितीय आयोगहरू गठन गर्नको निम्ति बनेको सर्च कमिटी सिफारिस समितिले एउटा प्रतिवेदन पनि दिएको थियो, त्यो प्रतिवेदनलाई पनि त्यहाँ राखियो र त्यसमा हामी एउटा निष्कर्षमा आज हामीहरू पुगेका छौं। बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 3 दुवै आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन सम्मान्य प्रधानमन्त्रीज्यूले नेताहरूसँग परामर्श गर्नुभयो र परामर्श बमोजिम अब सिफारिस समिति गठन गर्ने प्रक्रिया अगाडि बढ्छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक लगायतका नेताको सहभागिता थियो। यसअघि पनि पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्रको नेतृत्वमा समिति गठन गरिएको भए पनि कुनै पदाधिकारीहरूको नाम सिफारिश गर्न सकेको थिएन। राष्ट्रपति रामचन्द्र पौडेलले शासनमा बसेर गलत काम गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई भएको बताउनु भएको छ। सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौम सत्ताको आफै मालिक हुने व्यवस्था भएको बताउनुभयो। वहाँले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएकाले नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताउनुभयो। राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न गाउँमै रोजगारी र आमदानीको व्यवस्थाका लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार र उद्योग धन्दाको विस्तार नै मुलुक विकासको आधार भएको बताउनुभयो। हरेक वर्ष मार्च 24 तारीकमा मनाइने अन्तर्राष्ट्रिय क्षयरोग दिवस हो। हामी क्षयरोग अन्त गर्न सक्छौ, लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता भन्ने नाराका साथ हिजो नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। क्षयरोग विरूद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले हिजो भक्तपुरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले क्षयरोग न्यूनीकरण गर्न स्थानीय तहलाई सक्रिय बनाउनु पर्ने बताउनुभयो। मन्त्री पौडेलले क्षयरोगका बिरामी स्वास्थ्य मन्त्रालय र चिकित्सकले मात्र खोजेर नभेटिने बताउनुभयो। पालिका र ओडा कार्यालयले मात्रै सबै घरधुरी जानेको, स्थानीयलाई चिनेको र वस्तुस्थिति बुझेको हिसाबले क्षयरोगका बिरामी पत्ता लगाउन सकिने उहाँको भनाइ थियो। शत प्रतिशत उपलब्धि हासिल गर्ने गरी क्षयरोग नियन्त्रण गर्न नीतिगत व्यवस्था गर्न लागिएको भन्नुहुँदै उहाँले सरकारले यसको न्यूनीकरणका निम्ति आफ्ना हालसम्मका प्राथमिकता बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरूरी देखिएको बताउनुभयो। क्षयरोग मुक्त घोषणा गर्ने गरी सरकारले 149 पालिकालाई तोकेको बताउँदै मन्त्री पौडेलले देशका 753 पालिकालाई नै कसरी क्षयरोग नियन्त्रणमा अघि लैजाने भन्नेमा स्पष्ट नीति बन्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा केन्द्रका निर्देशक डाक्टर श्रीराम तिवारीले करिब 40% अनुमानित क्षयरोग प्रभावित व्यक्तिहरू उपचारको दायरामा नआएकोले उनीहरूको खोजी चुनौतीपूर्ण भएको बताउनुभयो। यसैबीच बागलुङमा हरेक वर्ष क्षयरोगका संक्रमित बढ़दै गएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढ़ाउँदै गएपछि संक्रमितको संख्या पनि बढ़ेको हो। दूरदराजका बस्तीमा क्षयरोग सम्बन्धी जनचेतनाको कमीका कारण संक्रमण बढ़दै गएको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षय कुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो। जिल्लाभर चालू आर्थिक वर्षको 8 महिनामा 179 जनामा संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो। वहाँका अनुसार गत वर्ष क्षयरोगका कारण जिल्लाका 10 जनाले ज्यान गुमाएका छन्। यसै गरी नवलपरासी, बर्दाघाट, सुस्ता पूर्वमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्म 426 जना नयाँ क्षयरोगी भेटिएका छन्। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा 11 जना क्षयरोगी को मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। उता डडेलधुरामा यस आर्थिक वर्षको साउनदेखि माघसम्म 71 जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। तीमध्ये 65 वर्ष माथिका 29 र 15 देखि 24 वर्ष उमेर समूहका 29 जना र अन्य 15 वर्ष मुनिका रहेका छन्। यसै सन्दर्भमा पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
भोगनासकाली एक चेतुनधरा पाल्पाका पुरन दुधराजलाई करिब 1.5 वर्ष अघि फोक्सोमा हुने क्षयरोग देखा पर्यो। स्वास्थ्य परीक्षण गर्दा क्षयरोग पत्ता लागेपछि उहाँले नबिराई प्रत्येक दिन स्वास्थ्य कर्मीको निगरानीमा करिब 6 महिना औषधि सेवन गर्नुभयो। अहिले आफू पूर्ण स्वस्थ भएको दुधराज बताउनुहुन्छ।
6 महिना क्षयरोगको औषधि खान पर्ने रहेछ। सरकारले निशुल्क वितरण गर्ने हुँदाखेरि 6 महिना रेगुलर खाएर म चाहिँ अहिले पूर्ण रूपमा स्वस्थ छु।
क्षयरोग फोक्सोमा लाग्ने र फोक्सो फोक्सो बाहिर लाग्ने गरी दुई किसिमका हुन्छन्। फोक्सोमा हुने क्षयरोग सर्ने खालको हुन्छ भने फोक्सो बाहिरको क्षयरोग सर्ने सम्भावना कम हुने गर्दछ। पाल्पामा यस आर्थिक वर्षको फागुनसम्म 190 जना क्षयरोगी पत्ता लागेका छन्। गत आर्थिक वर्षमा 333 जना क्षयरोगका बिरामी रहेको पाल्पामा अधिकांश फोक्सोका क्षयरोगी रहेका थिए। त्यसमध्ये 12 जनाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको निस्ती गाउँपालिकामा सबैभन्दा बढी क्षयरोगी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले बताउनुभयो।
निस्ती गाउँपालिकामा गत आर्थिक वर्षमा क्षयरोगको सबभन्दा बढी प्रकोप भएको पालिका देखिएको थियो भने सबभन्दा कम बगनासकाली गाउँपालिकामा देखिएको छ। र अहिले ती कम देखिएका पालिकाहरूमा क्षयरोगका बिरामी लुकेर बसेका छन् कि भनी पालिकाहरूले खोज पड़ताल गर्ने कार्य पनि गरिरहनु भएको छ। गत वर्षकै तुलनामा यो वर्षमा पनि बिरामीहरू देखिने सम्भावना चाहिँ देखिएको छ।
सरकारले क्षयरोग परीक्षण, उपचार तथा औषधि निशुल्क वितरण गर्दै आएको छ। प्रत्येक वर्षको मार्च 24 तारिकका दिन विश्व क्षयरोग दिवस मनाउने गरिन्छ। विश्व जनसंख्याको 1/3 जनसंख्या क्षयरोगको कीटाणुको संक्रमण जोखिममा रहेको देखिन्छ। विकासोन्मुख देशहरूमा यो जोखिम दर झनै बढी छ। नेपालमा हुने क्षयरोग मध्ये 75% बढी फोक्सोकै क्षयरोग हुने र बाँकी ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मस्तिष्क र हड्डी आदिमा हुने गर्दछ। आम नागरिकमा सचेतना जगाउनु नै दिवस मनाउनुको मुख्य उद्देश्य रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरकी सूचना अधिकारी थुमा पुनले बताउनुभयो।
68,000 क्षयरोगको नयाँ बिरामीहरू थपिने भनेर अनुमान गरेको छ यो विश्व संगठनद्वारा। मृत्यु दर उच्च भएको रोगहरू मध्ये एउटा रोगमा पर्ने भएको कारणले गर्दाखेरि हामीले यसको रोकथामको लागि जनचेतना फैलाउने कामहरू गर्नुपर्ने हुन्छ र यो दिवसको हाम्रो उद्देश्य भनेको पनि जनचेतना फैलाउने, यसको रोकथामका लागि विभिन्न क्रियाकलापहरू गर्ने रहेको छ।
सरकारले सन् 2050 क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा 95% कमी ल्याउने योजना राखेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
दाङको साङ्ग्रिला प्लाई उद्योगमा आइतबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। दाङको घोराई उपमहानगरपालिका 9 खैरामा रहेको सो उद्योगमा लागेको आगो अझै 10% नियन्त्रणमा आउन बाँकी रहेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताउनुभयो। उहाँका अनुसार हाल 7 दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ। आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने टरेको प्रमुख जिल्लाधिकारी लम्सालले जानकारी दिनुभयो। आगलागीबाट ठूलो क्षति भएको अनुमान गरिएको भए पनि क्षतिको विवरण अझै आएको छैन। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सहित सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणको प्रयास जारी राखेका छन्। बाँकेको नरैनापुर गाउँपालिका 6 स्थित राम जानकी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ। सशस्त्र प्रहरीले स्थानीयसँग सहकार्य गरेर वनमा लागेको डढेलो मध्यराति नियन्त्रणमा लिएको ओडा अध्यक्ष प्रेम मौर्यले जानकारी दिनुभयो। डढेलो नियन्त्रणका लागि गणका प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दको नेतृत्वमा 30 प्रहरी खटिएका थिए। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बजेट बनाउँदा सूचना प्रविधिको पूर्वाधार निर्माणमा जोड़ दिनुपर्ने बताउनु भएको छ। बजेट सीमा तथा स्रोतमाथि केन्द्रित रही मन्त्रालय अन्तर्गतका विभाग र निकायसँग बजेट योजना छलफल कार्यक्रममा उहाँले वृहत्तर उद्देश्य बोकेका योजना ल्याउन विभागीय प्रमुखको ध्यान आकर्षण गराउनुभयो। सूचना प्रविधिको विकासले राजस्व वृद्धिमा ठूलो टेवा पुर्याएको उल्लेख गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता समेत रहनुभयो मन्त्री गुरूङले आईटी क्षेत्रमा पूर्वाधार निर्माण नहुँदा यसबाट लाभ लिन नसकिने धारणा राख्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका रियालले सरकारी निकायले असार 15 बजेट स्वीकृत गरिसक्नुपर्ने तथा उत्पादनमूलक र नवीन उद्देश्य बोकेका जनमुखी योजनामा बजेट तर्जुमा गर्न आग्रह गर्नुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण नेपालको कार्य प्रभावकारी बनाउन कर्मचारी व्यवस्थापन र भौतिक एवं प्राविधिक पूर्वाधार निर्माण अनिवार्य रहेको बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा हिजो पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालय विधेयकमा दफावार छलफल भएको छ। समितिको हिजोको बैठकमा विश्वविद्यालयको पदाधिकारी नियुक्ति, सेवा सुविधा र पदमुक्त लगायतका दफामा छलफल भएको हो। बैठकले विश्वविद्यालय सभाले उपकुलपति नियुक्त गर्ने र सिफारिश समितिको सिफारिशमा उपकुलपतिले अरू पदाधिकारी नियुक्त गर्नुपर्ने प्रस्तावलाई स्वीकार गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नतिजा आउने गरी काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यान आकर्षण गराएको छ। समितिको हिजोको बैठकले मन्त्रालयको कार्य प्रगति एवं आगामी योजना र रणनीतिका विषयमा छलफल गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफदेहिता कायम गर्ने गरी काम गर्न र भइरहेका कामहरूलाई अझै प्रभावकारी बनाउन ध्यान आकर्षण गराइएको हो। छलफलमा सांसदहरूले देशका विभिन्न भागमा निर्माण भएको विमानस्थल सञ्चालन, थप विमानस्थलको निर्माण, विमानस्थलको पूर्वाधार विकासमा लक्ष्य अनुरूप काम हुन नसकिरहेको विषयमा मन्त्रीसँग प्रश्न गर्नुभएको थियो। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालय अन्तर्गत संस्कृति पर्यटन र नागरिक उड्डयन जस्ता महत्वपूर्ण क्षेत्र रहेकाले बजेट बढ़ाउन आवश्यक रहेको बताउनुभयो। मन्त्री पाण्डेले नेपालको पर्यटन विकासका लागि 10 वाइड बडी, 10 न्यारो बडी र 10 देशभित्र चल्ने हवाई जहाज थप्नुपर्ने बताउनुभयो। मकवानपुर स्थित कुलेखानी जलविद्युत केन्द्रको 3 युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्। कुलेखानी जलविद्युत आयोजनाका अनुसार सुक्खायाम शुरू भएकाले कुलेखानी जलविद्युत केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन्। कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत प्रथमले 60 मेगावाट, दोस्रोले 32 मेगावाट र तेस्रोले 14 मेगावाट विद्युत उत्पादन गरिरहेको जानकारी दिनुभयो। वहाँका अनुसार आवश्यकताका आधारमा अहिले दैनिक 14 देखि 18 घण्टा कुलेखानी जलविद्युत केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ। इलाम नगरपालिका 10 भीरगाउँमा सिंचाई योजना पुननिर्माण भएपछि किसानलाई खाद्य बालीसँगै तरकारी खेती गर्न सहज भएको छ। वर्षमा 1 मात्र उत्पादन हुँदै आएको सो क्षेत्रमा सिंचाई आयोजना पुननिर्माणपछि किसानले 3 खेती गर्न थालेका छन्। धेरै लगानीमा आधुनिक खोर निर्माण गरी सञ्चालन गरिएको आधुनिक बंगुर पालन व्यवसाय भन्दा सानो लगानीमा पुरानै शैलीलाई केही सुधार गरी सञ्चालन गरिएको व्यवसाय सफल भएको पाइएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटाको पाखरीवास नगरपालिका वडा नम्बर 3 धनबहादुर तामाङ करिब 5 बंगुर पालन गर्दै आउनु भएको छ। धेरैले आधुनिक प्रविधि अपनाए पनि उहाँ पुरानै शैलीलाई केही सुधार गरी थोरै लगानीमै बंगुर पालन गरिरहनु भएको छ। उहाँले बाँस तथा साधारण टिनको प्रयोग गरेर खोर निर्माण गर्नुभएको छ। भुइँ ढलाई गर्नुको साटो पत्कर प्रयोग गर्नुहुन्छ भने दानाको सट्टा स्थानीय निगुरो र इस्कुसलाई चारोको रूपमा प्रयोग गर्नुहुन्छ। उहाँले वार्षिक करिब 400 हाराहारीमा पाठापाठी बिक्री गर्दै आउनु भएको छ। बंगुरको एउटा पाठोको मूल्य करिब 5,000 पर्ने गरेको छ। उहाँले वार्षिक 20 बराबरको कारोबार गर्दै आउनु भएको।
त्यो खर्चमा चाहिँ बाँस किनेर लाउँदाखेरि अलिकति आफूलाई खर्च कमी, भुइँ खोरमै तातो लागेर अक्सिजन पाएको यो पशु प्राणीले अलिक राम्रो भएको थियो जस्तो मलाई।
तामाङ जस्तै जिल्लामा धेरै कृषकले सानो लगानीमा बंगुर पालन गरिरहेका छन्। त्यसो त धेरै लगानी, आधुनिक खोर, दाना प्रयोग भन्दा पनि बंगुर को बारेमा जानकारी भए थोरै लगानीमा पनि राम्रो आमदानी गर्न सकिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख हिमा गौतमले बताउनुभयो।
उहाँहरूलाई त्यो आहार खुवाउने सम्बन्धी ज्ञान भएन, गोठ बनाउने तरिकाको ज्ञान भएन र हाड नाता सम्बन्धी ज्ञान भएन भने चाहिँ उहाँहरूलाई फाइदा हुँदैन। त्यसकारण पुरानै तरिकाले पाले पनि प्राविधिक ज्ञान चाहिँ उहाँहरूलाई जानकार हुनु पर्यो। प्राविधिक ज्ञान भयो भने चाहिँ गर्न सकिन्छ।
आधुनिक व्यवसायको नाममा लाखौं खर्च गरी व्यवसाय गर्ने समस्यामा पर्ने गरे पनि परम्परागत शैली अपनाउने किसानहरू कुनै समस्या नभएको बताउने गरेका छन्। जसले पशुपालन क्षेत्रमा पुरानो शैलीलाई थोरै लगानीमा थोरै सुधार गरी राम्रो आमदानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
मुगुको खत्याड गाउँपालिका 7 गम्था गाउँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन्। स्थानीयका अनुसार बैंकमा भत्ता लिन जाँदा राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने भनेपछि परिचय पत्र बनाउन 2-3 हिँडेर जिल्ला सदरमुकाम गमगढ़ी पुग्नुपर्ने बाध्यता छ। यसले गर्दा धेरै ज्येष्ठ नागरिकले भत्ता पाउन सकेका छैनन्। स्थानीय सरकारले यस विषयमा चासो नदिँदा वृद्ध वृद्धा थप समस्यामा परेका छन्। सम्बन्धित निकायले समाधानका लागि पहल गर्नुपर्ने ज्येष्ठ नागरिकहरू बताउँछन्। खत्याडका खमाले गाउँका 71 वर्षीय खाममा बुढाले राष्ट्रिय परिचय पत्र नहुँदा 1 वर्षदेखि सामाजिक सुरक्षा भत्ता बैंकबाट झिक्न नसकेको बताउँदै यसले दैनिक खर्च व्यवस्थापनमा समस्या हुँदै आएको बताउनुभयो। खत्याड खमालेका 84 वर्षीय चाउली बुढाले स्वास्थ्य प्रतिकूलका कारण राष्ट्रिय परिचय पत्र बनाउन 2-3 दिन हिँडेर गमगढ़ी पुग्न नसकेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा 65 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पत्रकार र बालबालिका समेत रहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। गाजामा इजरायलले अहिले पनि हमला जारी राखेको छ। गाजामा हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणमा परि अहिलेसम्म कम्तीमा 50,000 प्यालेस्टाइनी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। यसैबीच लेबनानको दक्षिण पूर्वी क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 6 जनाको ज्यान गएको छ। टायर शहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परि अन्य 28 जना घाइते भएका लेबनानको जनस्वास्थ्य आपतकालीन संचालन केन्द्रले जनाएको छ। बंगलादेशमा रहेका करिब 15 लाख रोहिंग्या शरणार्थीको जीवन रक्षाका लागि करिब 1 अर्ब अमेरिकी डलर सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघ र उनका 100 भन्दा बढ़ी साझेदारले रोहिंग्या संकटका लागि सन् 2025-26 संयुक्त प्रतिकार्य योजनामा सो सहायता उपलब्ध गराउन माग गरेको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालले गरिबी निवारणमा उल्लेखनीय सफलता हासिल गरेको विश्व बैंकले औल्याएको छ। विश्व बैंकले सोमबार नेपालको आर्थिक परिदृश्य नामक प्रतिवेदन सार्वजनिक गर्दै नेपालको गरिबी निवारणमा रेमिटेन्सको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेको छ। प्रगति बीच नेपालको आर्थिक वृद्धि क्षेत्रीय समकक्षी राष्ट्रहरूको तुलनामा निकै पछि देखिन्छ प्रतिवेदनले भनेको छ। गैर कृषि क्षेत्रमा रोजगारी सृजना सुस्त भएको र आन्तरिक रोजगारीका अवसर सीमित हुँदा युवा श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य भएको समेत प्रतिवेदनले आएको छ। प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले नेपाल सरकारको 16 योजनाले उत्पादकत्व र प्रतिस्पर्धी क्षमता विकास, सामाजिक सुरक्षा तथा अल्प विकसित राष्ट्रबाट सहज स्तरोन्नति सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो। बिरगंजु आईसीबी भन्सार नाका हुँदै आर्थिक वर्ष 2081-82 8 महिनाको अवधिमा नेपालबाट हुने निर्यात 172% वृद्धि भएको छ। यस अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ 53,26,94,00,000 मूल्य बराबरका नेपाली वस्तुहरू निर्यात भएका छन्। गत वर्षको तुलनामा यस आर्थिक वर्षको 8 महिनामा 172% निर्यात वृद्धि भएको बीरगंज स्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो। आईसीपी भन्सार नाका हुँदै आर्थिक वर्ष 2081-82 8 महिनामा सबैभन्दा धेरै 28,19,43,00,000 मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ। गत वर्षको तुलनामा यस वर्ष 1,32,00,000,000 रूपियाँले वैदेशिक सहायता प्रतिबद्धता बढ़ेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको माघसम्म वैदेशिक सहायता प्रतिबद्धता 2,21,45,00,000,000 पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक सहायता प्रतिबद्धता 89,49,00,000,000 रहेको थियो। गत सातादेखि निरन्तर ओह्रालो लागेको नेपाली शेयर बजारको परिसूचक नेप्से सोमबार केही सुधार भएको छ। यस दिन नेप्से परिसूचक 26.10 अङ्कले बढ़ेर 2,640.78 बिन्दुमा कायम भएको छ। परिसूचक वृद्धि भए पनि यस दिन कारोबार रकम भने घटेको छ। सोमबार विभिन्न 326 कम्पनीहरूका 97,39,800 किता शेयरहरू 4,48,35,79,000 रूपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई 7 विकेटले हराउँदै सोमबार एपीएफले फाइनलमा पुग्ने सम्भावनालाई कायम राखेको छ। जितको लागि 224 रनको लक्ष्य पछ्याएको एपीएफले 41.5 ओभरमा 3 विकेट नोक्सानीमा लक्ष्य पूरा गर्यो। एपीएफ अङ्क तालिकाको तेस्रो स्थानमा छ। 7 खेलको पुलिस र 8 खेल खेलेको आर्मीसँग समान 14 अङ्क रहेको छ। बाहिरिसकेको लुम्बिनी भने लिग रनको अन्तिम खेल हो। उसले 4 जित र पाँच हारमा आठ अङ्क जोडेर यो पटकको प्रतियोगिता सकाएको छ। अर्को खेलमा मधेस संघको खेलमा टाई भएपछिको सुपर ओभरमा गण्डकी प्रदेश विजयी भएको छ। जारी प्रतियोगितामा सुपर ओभर भएको यो पहिलो खेल हो, पहिलो बराबरी नतिजा हो। जितको लागि 247 रनको लक्ष्य पछ्याएको गण्डकी एक बल बाँकी छँदा अल आउट हुँदै 246 रनमा समेटियो। यो सँगै खेल बराबरीमा सकियो। बराबरीमा दुवैले एक एक अङ्क बाँडे। गण्डकीले एक जित एक बराबरी र सात हारमा तीन अङ्कमा यो प्रतियोगिता सकाएको छ। सात खेलमा मधेसले पाँच अङ्क बनाएको छ। त्यस्तै अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गरेको छ। जितसँगै आठ खेलमा आठ अङ्क जोडेको बागमती चौथो स्थानमा उक्लिएको छ। पराजित कर्णाली समान खेलबाट आठ अङ्कका साथ पाँचौं स्थानमा छ। दाङको देउखुरी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको 59 रनको लक्ष्य बागमतीले 6.3 ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो। जितसँगै आठ खेलमा आठ अङ्क जोडेको बागमती चौथो स्थानमा उक्लिएको छ। पराजित कर्णाली समान खेलबाट आठ अङ्कका साथ पाँचौं स्थानमा छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिक बदली रही। कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौं उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम 25 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा सूर्योदय अघि बिहान 6:03 भयो भने सूर्यास्त भरे साँझ 6:18 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सरकारद्वारा पुनः सिफारिश समिति गठन। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय। नयाँ कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्य नियुक्त। 40% अनुमानित क्षयरोग प्रभावित उपचारको दायरामा नआएकाले क्षयरोगीको खोजी चुनौतीपूर्ण रहेको राष्ट्रिय क्षयरोग केन्द्रद्वारा जानकारी। दाङको साङ्ग्रिला प्लाई उद्योगमा आइतबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेन। र गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा पत्रकार र बालबालिका गरी 65 जनाको मृत्यु। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।